नागरिकको आवश्यकता घाँस बाँस र कपासका लागि रेडियो कार्यक्रम सुरक्षित आवास। नमस्कार, कार्यक्रम सुरक्षित आवासमा तपाईँलाई स्वागत छ। म पवन शर्मा। यो कार्यक्रम ह्याबिटेट फर ह्युमनिटी नेपाल र निड्स नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा सामुदायिक रेडियो खलङ्गाले उत्पादन गरेको हो। कार्यक्रम सुरक्षित आवास रेडियो खलङ्गा, रेडियो हाम्रो पाइला, रेडियो जाजरकोट र रेडियो पृथ्वीमा हरेक आइतबार बेलुकी 6:30 बजेदेखि आधा घन्टा प्रसारण हुन्छ। कार्यक्रम सोमबार बिहान 7:30 बजे पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम सुरक्षित आवास तपाईँले यी रेडियोहरूका वेबसाइट र सामाजिक सञ्जालमा पनि कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षित आवासमा हामी जाजरकोट भूकम्पका प्रभावितका भोगाई, सिकाई, सावधानी र सकारात्मक सोच विकास गर्ने खालका सामग्री प्रस्तुत गर्ने गर्छौँ। सुरक्षित आवास सम्बन्धी तपाईँका पनि कुनै प्रश्न अनि कार्यक्रमबारे कुनै प्रतिक्रिया भए हामीलाई 0894320202 फोन गर्न सक्नुहुनेछ अथवा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियोको वेबसाइट वा फेसबुकमा कमेन्ट गर्न पनि सक्नुहुनेछ। कार्यक्रम सुरक्षित आवासमा हामी अस्थायी आवास र स्थायी आवासका लागि काठको आवश्यकता र यसको पूर्तिका लागि भइरहेको कामबारेमा छलफल गर्दैछौँ। जाजरकोट भूकम्पपछि अस्थायी आवास निर्माणको काम चलिरहेको छ। सरकारले लाभग्राही पहिचान र पहिलो किस्ता निकासामा ध्यान दिएको बताइरहँदा निर्माण र पुनर्निर्माणका लागि काठ कसरी कहाँबाट ल्याउने भन्ने चिन्ता भूकम्प प्रभावितमा छ। जाजरकोटका भूकम्प प्रभावितलाई काठ कसरी सजिलै दिन सकिन्छ, यसका तयारी के छ, कुराकानीका लागि डिभिजन वन कार्यालय जाजरकोटका कार्यालय प्रमुख राधाकृष्ण दास रेडियोको स्टुडियोमा हुनुहुन्छ। प्रमुखज्यू, स्वागत छ कार्यक्रम सुरक्षित आवासमा।
धन्यवाद।
भूकम्पपछि अहिले अस्थायी आवास निर्माणको काम चलिरहेको छ। डिभिजन वन कार्यालयले वन पैदवारमा सहजीकरणका लागि अहिले के गरिरहेको छ?
अहिले वास्तवमा यो विनाशकारी भूकम्प पश्चात मानिसहरूको जुन घर भत्केका छन् त्यो भत्केको घरको लागि पुनर्निर्माणभन्दा अगाडि नै अस्थायी टहरा निर्माणको लागि मानिसहरूलाई सरकारले 50,000 रुपियाँ अनुदान स्वरूप उपलब्ध गराउने भन्ने निर्णय गरेको छ। त्यसमा कतिपयलाई आधा रकम उपलब्ध गराइसकेको पनि छन् र उनीहरूको घर बनाउनको लागि भूकम्पको अस्थायी टहरा बनाउनको लागि एउटा आधिकारिक संस्थाबाट हामीलाई इस्टिमेट नै प्रदान गरेको छौँ। इस्टिमेट प्रदान गर्दाखेरि 44 पिस जति काठले आवश्यक भएको पनि देखाइएको छ र त्यो काठको क्वान्टिटी हेर्दाखेरि 48 घन फिट काठ आवश्यक छ र अहिले ती घर भत्केका व्यक्तिहरूलाई काठको सहज उपलब्धताको लागि कुनै समस्या देखिएको छैन। किन देखिएको छैन भने पहिला उसको जुन घर भत्केको छ उसको घरमा नै पुरानो काठहरू सफिसियन्ट मात्रामा छन् र हामीले जसको घरमा काठ पुगेको छैन ती व्यक्तिहरूलाई त्यहाँ नजिकको सामुदायिक वन अथवा ती व्यक्ति जुन सामुदायिक वनका उपभोक्ता छन् त्यो सामुदायिक वनबाट लगभग 50 CFT काठ, 50 घन फिट काठ ती व्यक्तिहरू निःशुल्क रूपमा पाओस् भन्ने कारणको लागि हामीले के व्यवस्था गरेका छौँ भने प्रत्येक सामुदायिक वनलाई कस्तो अनुरोध गरेका छौँ कि उहाँहरूको उपभोक्ताको जसको घर भत्केका छ त्यो व्यक्तिलाई काठ निःशुल्क दिनको लागि उहाँहरूको कार्ययोजनामा स्वीकृत परिमाण र जातिको जति काठ निकाल्न सकिन्छ त्यति बराबरको काठ उपभोक्ताहरूलाई निःशुल्क दिने, आगोको लागि दाउरा पनि दिने भन्ने किसिमको आमसभाबाट निर्णय गराओस्। निर्णय गराइसकेपछि हामी कहाँ आइसकेपछि हाम्रो वन प्राविधिक कर्मचारी जान्छन्, त्यसपछि त्यति बराबरको काठको लगत लिएर यो रुख काट्न मिल्छ भन्ने किसिमको कुरा गर काट्न पाइने भन्ने किसिमको प्रावधान राखेका छौँ र त्यसको सहजीकरण अनुगमनको लागि हामीसँग भएका 6 सब डिभिजन वन कार्यालयका कर्मचारी पनि पहिचान गरेका छौँ। त्यसले गर्दा यहाँ भूकम्प पीडितहरूको अस्थायी टहरा बनाउनको लागि काठको समस्या परेको जस्तो किसिमको मैले फिल गरेको छैन।
पक्कै पनि जुन अहिले चाहिँ पीडितहरू अहिले भूकम्प पीडितहरू बाहिर तिरपालमै बस्नुपर्ने अझै पनि बाध्यता छ, यस्तो बेलामा चिसोको मौसमको बेलामा उपभोक्ताहरूलाई चिसो मौसममा दाउरा तथा काठको आपूर्ति गर्नको लागि वन कार्यालयले कस्तो काम गरिरहेको छ अहिले?
त्यही त, वन कार्यालयले अहिले हामीसँग जिल्ला विपद व्यवस्थापन समितिबाट प्रारम्भिक रिपोर्ट अनुसार 34,501 घर भत्केको भन्ने किसिमको डाटा दिनुभएको छ र एक घरलाई इस्टिमेट अनुसारको काठ दिनको लागि करिब 50 घन फिट जति काठ हामी उपलब्ध गराउने भन्ने कुरा गरेका छौँ र त्यसको लागि जुन सामुदायिक वनका उपभोक्ता हुनुहुन्छ सो सामुदायिक वनबाट ती व्यक्तिहरूलाई निःशुल्क काठ र दाउरा उपलब्ध गराउनको लागि आम सभाबाट निर्णय गरेर हामी कहाँ पठाउँछ भन्ने किसिमको कुरा यहाँ 310 सामुदायिक वनलाई हामीले त्यस्ता किसिमका अनुरोध गरेका छौँ र सोको लागि हाम्रो 6 सब डिभिजन वन कार्यालय कर्मचारीहरू पनि परिचालन गरेका छौँ र एउटा कुरा के छ भने यहाँ घर भत्केकोहरूको लागि काठको हकमा उसको आफ्नै पुरानै घरमा पनि प्रशस्तै काठ छन् ती प्रशस्तै काठहरू मध्येमा त्यो पनि प्रयोग गर्न पायो त्यसपछि उसले अपु काठमाडौँ आफ्नो बारी कालमा भएका काठ पनि प्रयोग गर्न पायो त्यसपछि उसले बाँस पनि प्रयोग गर्न पायो ती सबै प्रयोग गरिसके पश्चात कति के अपुग हुन्छ त्यो काठ यही आर्थिक वर्षमा त्यो समुदायबाट कति काठ काट्न सकिन्छ त्यसको प्रावधान अनुसार हामीले समृद्धि दिइरहेको छौँ यदि त्योभन्दा पनि बढी काठ काट्नुपर्ने आवश्यकता भयो भने आउने आर्थिक वर्षमा काठ कटानको परिमाण मिलान गर्ने गरी यसै वर्ष भूकम्प पीडितहरूलाई दिनको लागि आम सभाबाट निर्णय गरेर ल्याओस् हामी त्यसको लागि सहमति दिन्छौँ भन्ने किसिमको कुरा हामी प्रत्येक सामुदायिक वनहरूलाई अनुरोध गरेका छौँ।
उसको सामुदायिक वनमा भएका जे जति प्रजातिका काठहरू छन् प्रत्येक प्रजातिमा वर्षमा यति काठ बढ्छन् है, भनेको सालको एउटा रुख छ त्यो रुख वर्षेनी बढिरहेको छ, सल्लाहको रुख पनि वर्षेनी बढिरहेको छ। त्यसैले वनको हैसियत नबिगारिकन प्रत्येक वर्ष कुन जातिको कति परिमाणको काठ बढिरहेको छ भने हिसाब किताब राखेको छन्। त्यसैले त्यति बढेको परिमाणको सालदेखि सल्लाह र उसको सामुदायिक वनमा भएका सबै काठलाई दिन काटेर दिनको लागि हामीले स्वीकृत कार्यान्वयनमा व्यवस्था गरेका छौँ, त्यसको समस्या छैन।
सामुदायिक वन र सरकारी वनको कुरा त त्यो भयो, जस्तै हाम्रो अहिले निजी वनहरू पनि छ, बारीमा रुख काटेर अस्थायी आवास वा स्थायी आवास प्रयोग गर्न मिल्छ कि मिल्दैन, मिल्छ भने त्यसको प्रक्रिया के छ?
हो ठिक छ, आफ्नो बारीमा भएका रुखहरू पनि काटेर त्यो अस्थायी थायी जस्तो किसिमको घर बनाउन पनि मिल्छन् र यसको प्रक्रिया के कुरा गऱ्यो भने हामीले जसको नाउँमा त्यो जग्गा दर्ता छ त्यो जग्गा दर्ता प्रमाणपत्र त्यसको नक्सा तिरोतिरोको रसिद वडा कार्यालयको सिफारिस सम्बन्धित व्यक्तिको नागरिकता निवेदन यति हामी कहाँ प्राप्त भइसकेपछि वास्तवमा त्यसकै जग्गामा त्यो रुख ठहरेन आउँछ भने हामी तु काट्न सहमति दिन्छौँ। यदि त्यसको जग्गामा त्यो रुख ठहरेन भने कानुन अनुसार दिन मिलेन।
भूकम्पको नाममा कतिपय स्थानमा वन फडानी गरेर अस्थायी आवास निर्माण गरेको भन्ने खबर पनि हामीले सुन्ने गरेका छौँ, गुनासो पनि आउने गरेछ, यसबारेमा तपाईँको भनाइ के छ?
यसमा हामी पुरा सतर्क छौँ, यसको लागि सबै हामीसँग भएको 410 सामुदायिक वन 6 डिभिजन वन कार्यालय सुरुमै एलर्ट गराएका छौँ कि हुन सक्छन् गाउँका सोझा साझा जनताले काठ नपाएर यदि गाउँका इलाइट मान्छेहरूले त्यसरी बढी मात्रामा काठ काटेर दुरुपयोग गर्न सक्ने सम्भावना हुन सक्छन् भन्ने किसिमको हामी पूर्व सूचित भएर नै त्यसपछि के भन्छौँ प्रत्येक सामुदायिक वनको एक वर्षमा कति परिमाणमा कुन जातको काठ काट्न पाइन्छ भन्ने किसिमको उसको कार्यनाम स्पष्ट लेखेको हुन्छन्। त्योभन्दा बढी काठ काट्नलाई हामी सहमति दिँदैनौँ। त्यसपछि त्यसरी कसैले बदमासी गरिरहेका छ भने समितिले पनि कन्ट्रोल गरेका छन् र ठाउँ ठाउँमा हाम्रो सब डिभिजन वन कार्यालयका कर्मचारीहरू पनि गएर मजाले सहजीकरण गरिरहेका छन्। त्यसैले अहिलेसम्ममा त्यसरी भूकम्प पीडितको नाउँमा धेरै काठहरू काटिसक्यो भन्ने किसिमको कुरा हामीसँग त्यस्तो जानकारीमा आएको छैन र त्यसरी आयो भने हामी त्यसलाई के भन्छ निराकरण गर्छौँ सुरुमा, निराकरण भएन भने त्यसपछि यसले बदमासी गरेको छ भने कानुन अनुसार कारवाही गर्छौँ।
वन क्षेत्रमा बनाएका केही घरहरू अझै पनि वन जङ्गल क्षेत्रमै छन्, यो मङ्सिरभित्रै हटाउने भन्ने निर्णय पनि भएको थियो, त्यो काम अहिलेसम्म कहाँ पुग्यो र के भइरहेको छ, त्यो प्रक्रिया कहाँसम्म पुगेको छ?
केही व्यक्तिहरूले सामुदायिक वन क्षेत्रभित्र र खलङ्गामा सरकारी जग्गामा पनि घर बनाएको भन्ने किसिमको विवरण छ र त्यसलाई हटाउनको लागि जिल्ला प्रशासन कार्यालयबाट टास्क फोर्स गठन गरेको थियो। त्यो टास्क फोर्स वनमा वन कार्यालय नापी मालपोत कार्यालय अनि पालिका सम्बन्धित सामुदायिक वनका पदाधिकारीहरू सम्मिलित समिति थियो। त्यो समितिले 2-3 मिटिङ गर्यो, 3 मिटिङ गरिसके पश्चात पहिला मान्छेहरू आइडेन्टिफाई गर्यो, मान्छे आइडेन्टिफाई गर्यो त्यसपछि त्यो व्यक्तिले कति जग्गा अतिक्रमण गरेको छ, आइद सरकारी जग्गा र वन क्षेत्रको कति अतिक्रमण गरेको छ, त्यो क्षेत्रफल निकाल्नको लागि हामी मिटिङ गरेका थियौँ। मिटिङ गर्यो त्यसपछि लगतै भूकम्प आयो, भूकम्प आइसके पश्चात त्यसपछि फेरि उनीहरूको घरमा गएर र जग्गामा गएर तपाईँले कति जग्गा मिच्नु भएको छ भन्ने किसिमको तत्कालै क्षेत्रफल निकाल्नको लागि अलि मानवीय संवेदनशीलताले हेर्दाखेरि उचित नभएको कारणले तत्काल हामी पोस्टपोन गरेका छौँ र जब यो अवस्था नर्मल हुँदै गइरहेको छ, नर्मल भइसके पश्चात फेरि हामी त्यो प्रक्रियामा पुगेर त्यसपछि त्यो मानिसले कति वनको जग्गा र कति सरकारी जग्गा अतिक्रमण गरेको छ त्यो मालपोत नापी काबिल डाटा निकालेर त्यसपछि हामी जिल्ला प्रशासन कार्यालयमा क्लियर राख्छौँ। त्यसपछि जिल्ला प्रशासन अनि सम्बन्धित अरू सबै निकायहरू लागेर त्यसरी अतिक्रमण गरेर अतिक्रमित जग्गालाई हामी फिर्ता गर्छौँ र अब सायद सबको अवस्था नर्मल भइसकेपछि सामान्य भइसकेपछि हामी त्यो प्रक्रियामा जान्छौँ होला।
डिभिजन वन कार्यालय महातमा रहेका सामुदायिक वन उपभोक्ता समितिले अहिले जुन भूकम्प गयो त्यसको उद्धार राहत र अस्थायी आवास निर्माणमा के सहयोग गरिरहेका छन्?
अहिले जुन भूकम्प गएको बेलामा सामुदायिक वन उपभोक्ता समिति र सामुदायिक वनहरूले आफ्ना नजिकमा जति भूकम्पितहरूको घर भत्किएको थियो मान्छे च्यापिएको थियो त्यसका इमिडिएट उनीहरू उद्धार गर्न गए। त्यसपछि राहत वितरण काममा उनीहरूको आफ्ना घरमा आफ्ना टोल छिमेकीमा जे छन् त्यो पार्सियली केही हातमा दियो। त्यसपछि अरू जिल्ला विपद व्यवस्थापन समितिबाट अरू दात्री संस्थाहरूबाट आएका राहतहरूलाई उनीहरूको घरसम्म पुर्याउनको लागि सम्बन्धित सामुदायिक वनका उपभोक्ताहरूले खटेका भन्ने किसिमको रेकर्ड हामीसँग छन्, त्यसै सहयोग गरेका छन्।
दुई दिन अघि मात्रै तपाईँहरूको पहलमा वन उपभोक्ता समिति र अन्य सरकारवालाहरूसँग बैठक पनि बसेको थियो, त्यसमा के कस्ता निर्णयहरू र त्यसमा के छलफलहरू भए?
हामीले वन उपभोक्ता समिति र अरू सम्बन्धित सरकारवालाहरूलाई एउटा सामान्य छलफलको लागि मिटिङ बोलाएका थियौँ। त्यो मिटिङ बोलाउँदाखेरि त्यसमा हामी केही समसामयिक निर्णय गरेका छौँ। समसामयिक निर्णयहरूमा के गरेका छौँ भने एक भूकम्प पीडितहरूको लागि चाहिने काठ जुन अस्थायी टराको लागि कसरी सहजीकरण गर्दै भन्ने किसिमको सवालमा एउटा कुरा गरेका थियौँ। दोस्रो कुरा, भूकम्प पीडितहरूको नाउँमा पीडित व्यक्तिले वन क्षेत्रकै जग्गामा प्रयोग गरेर घर बनाउने जुन भन्ने किसिमको कुरा गर्दैछन् त्योलाई निरुत्साहित गर्नको लागि सामुदायिक वनका उपभोक्ताहरू उपभोक्ता समितिले त्यस्ता भूकम्प पीडितको नाउँमा कुनै पनि व्यक्तिले वन क्षेत्र अतिक्रमण गर्न पाइँदैन, वन क्षेत्रमा बस्न पाइँदैन भन्ने किसिमको सबैले हामीले एकमुष्ट तरिकाले जोरदार आवाज उठाउने भन्ने किसिमको हामी त्यो सल्लाह गऱ्यौँ। त्यसपछि त्यसो निर्णय हामी के गर्यौँ भने यो भूकम्प पीडितले वन क्षेत्र अतिक्रमण गरेर घर बनाइसकेपछि फेरि त्यहाँ खाने पानीले गएर धारा जोडिदिने, बिजुलीले बिजुली दिने, त्यो भनेको सरकारको एउटा निकायले त्यसरी गैर कानुनी तरिकाले बसेको व्यक्तिलाई खाली गर्न लाग्ने, सरकारको अर्को निकायले त्यसरी गएर उनीहरूको सुविधा थप दिने भन्ने किसिमको कुरामा दुइटै कन्ट्रोभर्सियल कुरा भएको कारणले गर्दा उहाँहरूलाई पनि हामी यस्ता किसिमका गैर कानुनी तरिकाले बसेका व्यक्तिहरूको लागि बिजुली र खानेपानी उपलब्ध नगराइदिनु हुन भन्ने किसिमको अनुरोध गर्ने भनेर त्यो निर्णय गर्यौँ। त्यसपछि स्थानीय पालिकाहरूलाई पनि कमसेकम यिनीहरूले यसरी गल्ती तरिकाले बसेका छन्, यो गल्ती तरिकाको बसेको मान्छेले निरुत्साहित गर्नको लागि सरकारी सेवाबाट उपलब्ध गराउने नगरपालिका सेवाहरूमा अलिकति सेवा उपलब्ध नगराइदिएर अथवा यिनीहरूलाई हटाउन प्रेसर गरिदिएर यसमा सहयोग गरिदिनको लागि उनीहरूलाई पनि अनुरोध गर्ने भन्ने निर्णय गर्यो। यी निर्णयहरू हामी त्यति बेला बैठकमा गरेका थियौँ।
तपाईँ अहिले कार्यक्रम सुरक्षित आवाज सुनिरहनु भएको छ। यो कार्यक्रम ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निर्स नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा सामुदायिक रेडियो खलङ्गाले उत्पादन गरेको हो। कार्यक्रम सुरक्षित आवाज रेडियो खलङ्गा, रेडियो हाम्रो पाइला, रेडियो जाजरकोट र रेडियो पृथ्वीमा हरेक आइतबार बेलुकी 6:30 बजेदेखि आधा घन्टा प्रसारण हुन्छ। कार्यक्रम सोमबार बिहान 7 बजे पनि सुन्न सक्नुहुनेछ। प्रमुखज्यू, अस्थायी आवास निर्माण गरिरहेका भूकम्प पीडितहरूलाई के सन्देश दिनुहुन्छ जो काठ नपाएर आवास निर्माण गर्न सक्नुभएको छैन?
एक्चुअली जुन भूकम्प पीडित व्यक्तिले काठ नपाएर घर निर्माण गर्न सकेको छैन भने उहाँले म के अनुरोध गर्न चाहन्छु भने प्रत्येक व्यक्ति यहाँ कुनै न कुनै सामुदायिक वनका उपभोक्तामा छन् हो, त्यसैले उसको जुन सामुदायिक वन छ त्यो सामुदायिक वनको समितिमा गएर ल मेरो घर यसरी भत्क्यो मैले काठ पाइनँ भने किन त्यहाँ निवेदन दियोस्। निवेदन दिने बित्तिकै समितिले तुरन्त ती व्यक्तिहरूलाई निःशुल्क लाग्ने काठ उपलब्ध गराउने भन्ने किसिमको म सबै सामुदायिक वन उपभोक्ता समितिहरूलाई अनुरोध गरिसकेका छु। त्यसैले अहिलेसम्म काठै पाइनँ मैले घरै बनाउन सकिनँ भन्ने किसिमको सवालमा हामीसँग त्यस्तो किसिमको रेकर्ड आइसकेको छैन र जहाँसम्म त्यो समिति कहाँ जाने बित्तिकै समितिलाई यस सालमा उनीहरूले काट्न सक्ने परिमाणको परिधिभित्र बसेर भूकम्प पीडितहरूलाई निश्चित काठ उपलब्ध गराउन भन्ने किसिमको सबै अनुरोध गरिसकेका छौँ र त्यसैले समिति कहाँ जाँदाखेरि उनीहरूको समस्या समाधान हुन्छ र समितिले बाई द वे त्यस्ता किसिमका कुरामा तुरन्त एक्सनमा आएन भने हामी कहाँ उसले खबर गऱ्यो भने हामी सब डिभिजन वन कार्यालयका कर्मचारी परिचालन गरेर त्यसपछि उनीहरूले काठ उपलब्ध
स्थानीय तहले डिभिजन वन कार्यालयमा तपाईँहरूसँग सहकार्य समन्वय कस्तो गरिरहेको छ?
स्थानीय तहहरूले पनि वन र वातावरण सम्बन्धमा बेला बेलामा मिटिङ गर्ने, बेला बेलामा फोन सम्वाद गर्ने, त्यस्ता किसिमका फोन सम्वादहरू उहाँहरूले गर्नुहुन्छ र उहाँहरूलाई वन सम्बन्धी चाहिएका सहयोग हामीलाई पनि रिक्वेस्ट गर्नुहुन्छ। त्यसपछि स्थानीय तहबाट हामीलाई चाहिने सहयोगको लागि हामी पनि स्थानीय तहलाई अनुरोध गरिरहेका छौँ। त्यसो भए हाम्रो सहकार्य दोहोरो भइरहेको अवस्था छ। यहाँ भएका एनजिओ आइएनजिओ जसले वन र वातावरण सेक्टर र जलवायु सेक्टरमा काम गरिरहेको छ भने त्यो सम्बन्ध हामीले उहाँहरूले त्यस्तो कुनै कार्यक्रम ल्याउनु हो भने हाम्रो डिभिजन वन कार्यालय तर्फबाट कानुनको परिधिभित्र बसेर गर्नुपर्ने सहयोग हामी मजाले गरिरहेका छौँ। त्यसैले गर्दा वन वातावरण जलवायु सम्बन्धमा काम गर्ने जति एनजिओ आइएनजिओ हाम्रो कार्यक्षेत्रमा आउनुहुन्छ हामीले उहाँहरूलाई सजिलै सहजीकरण पनि गरिरहेको छौँ, सहयोग पनि गरिरहेको छौँ। त्यस्तो अवस्था छ।
अन्त्यमा तपाईँले भन्न छुटाउनुभएका केही कुरा छन् भने रेडियो सुनिराख्नुभएका आम जनतालाई के भन्नुहुन्छ?
अन्तमा मैले एउटा कुरा के भन्न खोजेको छु भने जाजरकोट जिल्लामा वन अतिक्रमणको समस्या अलि विकराल रूपमा देखिरहेको छ र त्यसरी वन अतिक्रमण गरेको सवालमा उहाँ सचेत नागरिकहरूले के बुझिदिनु पऱ्यो भने म अनुरोध गर्न चाहन्छु भने 2, 4, 5, 10, 20 मान्छेले त्यसरी वन अतिक्रमण गरेर बसेका छन् होला, क्षणिक फाइदा उहाँलाई भएको होला, तर उहाँको विरुद्धमा बोल्ने आवाज हजारौँ छन्, उहाँले गैर कानुनी तरिकाले बनाएको घरलाई हेर्ने आँखा हजारौँ छन् र त्यसैले गर्दा राज्य शक्ति लागिसकेपछि एक न एक दिन लाग्छ त्यो हटाउनको लागि। त्यति बेला उहाँले लगानी गरेका खर्च पनि जान्छन्, घर पनि जान्छन् र त्यो जग्गा फेरि वन क्षेत्रमै गाभिन्छन्। त्यसैले उहाँले म के अनुरोध गर्न चाहन्छु भने त्यस्ता किसिमका गैर कानुनी काम गरेर वन अतिक्रमण नगर्दाखेरि राम्रो हुन्थ्यो, उहाँको हकमा पनि, त्यहाँको वनको हकमा पनि, समाजको हकमा पनि, भने त्यो भन्न चाहन्छु म।
हस्, कार्यक्रममा आइदिनु भयो, यहाँलाई हार्दिक धन्यवाद।
ल, यहाँले पनि हाम्रो वन वातावरण जलवायु सम्बन्धी र भूकम्प पीडितहरूलाई काठ उपलब्ध सम्बन्धी जुन डिभिजन वन कार्यालयको सन्देशमूलक सूचना आम जनतासम्म पुर्याउन अवसर दिनुभएकोमा त्यसको लागि डिभिजन वन कार्यालयको तर्फबाट म यहाँको रेडियो, यहाँको सञ्चारकर्मी र सुनिराख्नुभएका श्रोताहरू समेतलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
यो सँगै कार्यक्रम सुरक्षित आवासको समय आजलाई सकिन लागेको छ। कार्यक्रम सुनिसकेपछि सुरक्षित आवासबारे तपाईँका कुनै प्रश्न, प्रतिक्रिया र सुझाव भएमा हामीलाई पठाउनुहोला। त्यसका लागि हाम्रो इमेल ठेगाना radio.khalanga@jkt.gmail.com र फोन नम्बर 0894 33 202 रहेको छ। हवस् त, कार्यक्रम सुरक्षित आवासमा अर्को हप्ता फेरि भेटौँला। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी प्रकाश रोकाए र म पवन शर्मा बिदा हुन्छौँ। नमस्कार।
के तपाईँ भूकम्प प्रभावित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अस्थायी आवास अनुदान सम्बन्धी यी कुराहरूमा ख्याल राख्नुहोस् है।
आवास पूर्ण वा आंशिक रूपले क्षति भए तापनि बसोबास गर्न योग्य नभएको हुनुपर्नेछ। सो घोषणा सहितको निवेदन र ओडाको सिफारिसका आधारमा स्थानीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले लाभग्राही कायम गरेको हुनुपर्नेछ।
पूर्ण वा आंशिक रूपले क्षति भए तापनि बसोबास गर्न योग्य नरहेको संरचनाको फोटो, प्रहरीको मुचुल्का, प्रत्येक घरधुरीको मुचुल्का नभएको अवस्थामा सामूहिक मुचुल्का पनि मान्य हुने, परिचय पत्रको प्रतिलिपि, नागरिकता वा राष्ट्रिय परिचय पत्र वा मतदाता परिचय पत्र वा वडाको सिफारिस, बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण वा चेकको प्रतिलिपि र घरमूली उपस्थित नभएको अवस्थामा मन्जुरीनामा सहितको निवेदन।
पहिलो किस्ताका लागि बैङ्क खाता भए बैङ्क खातामा र चेक खाता नभएका लाभग्राहीको हकमा नगदै रकम उपलब्ध हुनेछ, तर अन्तिम किस्ताका लागि बैङ्क खाता अनिवार्य छ।
अस्थायी आवासका लागि आफैले टहरा निर्माण गर्दा कार्यविधि अनुसार सबै प्रक्रिया पूरा गरी लाभग्राही कायम हुनुपर्छ।
लाभग्राहीले अस्थायी आवास निर्माण गर्दा स्थानीय स्रोत साधन प्रयोग गर्न पाउनेछन् र सकेसम्म स्थानीय सामग्रीकै प्रयोगमा जोड दिनु पर्नेछ।
कुनै संघ संस्था वा अन्य निकायको आर्थिक सहयोगले अस्थायी आवास निर्माण गरिदिएको खण्डमा अनुदान रकम पाइँदैन, तर लाभग्राहीले आफ्नै लगानीमा निर्माण गरेको र कार्यविधि अनुसार सबै प्रक्रिया पूरा गरी लाभग्राही कायम भएको खण्डमा भने अनुदान रकम पाइनेछ र यस प्रक्रियामा श्रमदान गर्न वा गरेको भएमा बाधा पर्ने छैन।
अस्थायी आवास निर्माणका लागि प्रत्येक लाभग्राहीले सम्झौता पश्चात पहिलो किस्ता रकम ₹25,000 र अन्तिम किस्ता रकम ₹25,000 गरी ₹50,000 पाउनेछन्।
भूकम्प अघि एउटै आवासमा बस्दै आएका तर अलगिएका परिवारले छुट्टा छुट्टै अस्थायी आवासका लागि अनुदान रकम पाउन सक्दैनन्। भूकम्प गएका बखत एउटै आवासमा बसोबास गरिआएका जुनसुकै परिवार भए तापनि ती सबैलाई एउटै परिवार मानि एउटा मात्र अस्थायी आवास लाभग्राही कायम गरिनेछ।
अनुदान रकम पाउनका लागि लाभग्राहीले जोखिमयुक्त घर भत्काउनु पर्छ या पर्दैन भन्ने विषयमा दफा 11 को उपदफा 5 मा स्थानीय तहको विशेष भूमिकामा लाभग्राहीका भूकम्पबाट चर्के मर्केका जोखिमयुक्त भवन भत्काउन लगाउने स्पष्ट व्यवस्था गरिएको छ।
अनुदान रकम लिएर निर्माण सम्पन्न नगर्ने लाभग्राही र निजका परिवारलाई नेपाल सरकारबाट उपलब्ध गराइने पुनर्निर्माण तथा अन्य सेवा सुविधाबाट वञ्चित गराइनेछ। साथै अनुदान बापत लिएको रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ।
अस्थायी आवास निर्माणका लागि उपयुक्त नहुने स्थानहरू: पानी जम्ने स्थान, ढुङ्गा खस्ने स्थान, पहिरो जान सक्ने स्थान, माटो भरेको वा पुरुवा माटो भएको स्थान, नदीको बगर वा सिमसार स्थान, स्थायी सक्रिय तथा गहिरो भौगोलिक चिरा परेको स्थान र भिरालो स्थान।
निर्माण स्थलको निरीक्षण गर्दा कम्तीमा 2 2 मिटरसम्म गहिरो खाल्डो खनी परीक्षण गर्ने र पहाडी क्षेत्रमा चट्टान भएको सतह भेटिएमा गहिराई कम लिन सकिन्छ।
ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निर्स नेपालको सहकार्यले जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा जनहितमा जारी सन्देश।